نصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مدن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي الفضل والمرة اللهم صل على سيدنا ومولانا محمد وعلي وصحبه وبارك وسلم أما بعد. انسان کی کامیابی اور فلاح کیسے ہو؟ اللہ سبحانہ تعالیٰ نے ایک مختصر سے جملے کے اندر اس کی ساری تیاری کا طریقہ بیان فرما دیا ہے. جو بھی چاہے الحمدللہ اس چیز کو حاصل کرے اور دنیا اور آخرت میں کامیابی نصیب ہوگی انسان کو, جو کہ ہمارا زندگی کا مقصد ہے. جس کا زندگی میں یہ مقصد نہیں ہے کہ بھائی میری آخرت بہتر ہو, اللہ سبحانہ تعالیٰ مجھے تمام عذابوں سے بچائے, جہنم سے بچاتا ہوا جنت میں داخل کر دے, تو وہ عورت اور مرد تو ایسی ہی ہے جیسے کوئی کتا بلی زندگی گزار رہی ہے, مقصد ہی جس کا کچھ بھی نہ ہو. تو سب سے پہلے تو ہر انسان کو اپنی زندگی کا مقصد سمجھنا چاہیے اور ہر حالت میں اس مقصد کو انسان اپنے سامنے رکھے, یہ بہت ضروری چیز. اس کے بعد پھر اس مقصد کو حاصل کرنے کے طریقے جو ہیں وہ کیا ہیں, اس پہ غور و فکر کریں, پھر تو کوئی انسان کی زندگی جو ہے ایک سطح پہ چلتی ہے, ایک ڈھنگ پہ چلتی ہے, ایک راستے پہ چلتی ہے. یہ چیز سے منع نہیں کرتی یہ بات کہ بھئی آپ دنیا کی چیزوں میں یعنی کاروبار میں یا کسی چیز میں بھی مصروف نہ ہو یا اس کے بارے میں نہ سوچیں. یہ تو ایک دوسرا ٹاپک ہے, پیٹ بھی تو لگا ہوا ہے ان کے ساتھ, انسان کے ساتھ نفس بھی تو ہے, یہ ساری چیزیں موجود ہیں. یہ ایک دوسرا ٹاپک ہے, یہ دوسرا اس کا ٹاپک ہے کہ اصل انسان کا مقصد کیا ہے. کھانا وانا سب مل رہا ہے, کھا رہا ہے, ٹھیک ہے, کام بھی چل رہا ہے, ٹھیک, لیکن اس مقصد کو نہ بھولے آدمی. یہ ہر وقت ذہن میں رہے ہمارے کہ ہم نے اصل جو چیز حاصل کرنی ہے وہ ہے کہ آخریت میں جو کامیاب ہو جاؤں, میرے بچے بھی کامیاب ہو جائیں, میری بیوی بھی کامیاب ہو جائے, میرے گھر والے بھی کامیاب ہو جائیں, یہ ہے مین مقصد. اس سے جو ہے میں نفس اور شیطان جو ہے بہت غافل کرتا ہے, بس یہاں آدمی مار کھا جاتا. جب یہ ایک مقصد انسان کا دب جائے نا اور کمزور ہو جائے تو بس پھر وہ انسان جو بکھر جاتا ہے, اس بیچاری کی نہ دنیا رہتی ہے نہ آخرت رہتی ہے, کوئی کامیابی نہیں ہوتی اس کی. تو ہمیں چاہیے الحمدللہ کہ ہر انسان جو اس بارے میں سوچے اور اپنے مقصد کو سامنے رکھے. پہلے مقصد کہ ہمارا مقصد کیا ہے, پھر اس مقصد کو کیسے حاصل کریں, یہ بھی ضروری ہے نا. جب اس پتہ چل جائے گی وہ مقصد ایسے حاصل ہوگا ہمارا دنیا اور آخرت کی کامیابی کا, الحمدللہ یہاں بھی سرخرو ہوں گے اور آخرت میں جو اصل چیز ہے, یہاں نہ بھی ہوں لیکن آخرت چاہیے میں تو بس پھر الحمدللہ وہ مقصد کے جو حاصل کرنے کا جو طریقہ ہے اس چل پڑے, ختم. اتنا آسان ہے, اس کی کیا مشکل ہے؟ मकसद तो बन गया हमारा, नहीं समझ? ये समझ बना लिया, नीत कर ली कि भाई हम जिंदा रहेंगे तो एक ही मकसद के लिए जिंदा रहेंगे कि हमारी आखिरत जो है बेहतर हो जाए, खाना पीना रोटी कपड़े चले, इससे कोई फर्क नहीं, दुकान चले कारोबार चले, उससे कोई सरोकार नहीं। ये तो सबके लिए, बीवी भारी बच्चे भारी, लेकिन ये कब्र में कोई साथ नहीं जाता, ये याद रखें, कोई साथ नहीं जाएगा, ना औलाद जाएगी, ना माँ जाएगी, ना बाप जाएगा, बस सब कब्र तक जाते हैं, उसके बाद मिट्टी भर भर के डालते हैं, चिट्ठी चला भाई फिनिश। घर आने के बाद क्या करते हैं, उसकी चीज़ें तकसीम होती हैं, बीवी इद्दत देखती है कि मेरी इद्दत पूरी है तो मैं दूसरा निकाह करूँ, इद्दत का तो ये मैं नहीं निकाह के पैगाम आने शुरू हो जाते हैं लोगों के, दुनिया कानून अल्लाह ताला का। तो जब ऐसी बेवफा चीज़ है उसके लिए तो आदमी फिर अपने मकसद की क्यों दबाए, सोचिए अपने मकसद को क्यों स्पेल करें, तो इस पर तो भैया बहुत सोचने वाली बात है। तो हाँ मकसद तो पता लग गया हमें, अब ये है तो अब भाई इसका हसूल क्या है, इसको हासिल कैसे करें। अल्लाह पाक ने एक बहुत ही प्यारा जुमला दिया है, बहुत प्यारा, बड़ा मसला हल कर देता है। वो क्या है, बहुत जगह कुरान में अल्लाह ने बताया, होशियार किया उस जुमले से, इस पर हमने कोशिश करनी है, बोले सब इंशाअल्लाह, पता नहीं अभी तक हमें मिला या नहीं मिला तो अल्लाह जानता है, लेकिन सब ने इस पर कोशिश करनी है। और ये असल है, ये असल है, इसके बगैर याद मकसद नहीं मिलेगा जो मैं बता रहा हूँ। अल्लाह ने बहुत ही जगह कुरान में इसको बयान किया है, और ईमान वालों के साथ इसको लगा के बयान किया है, बता दूँ बहुत आसान है, अल्लाह ताला ने बहुत कहा है, वत्तकुल्लाह, बोले सुभान
अल्लाह,
कितना आसान है, देख लें आप, अल्लाह ताला जो चीज़ बहुत इंपॉर्टेंट होती है ना, अब भूल याद हो गया, लफ्ज़ याद हो गया, कुरान याद हो गया, कुरान है, और कोई जगह अल्लाह ने इस पर वत्तकुल्लाह, कहीं ईमान के साथ कहा है, कभी किसी के साथ कहा है, ईमान के साथ कहा है, डरो जी है ना, इसका तर्जुमा डरो भाई, खौफ, और कैसा खौफ, अच्छा ये खौफ बड़ी चीज है, अभी तैयारी हो रही है मकसद की, देखिए इसमें तैयारी, ये कैसा खौफ, क्या अल्लाह ताला से ऐसा डरें जैसे बिच्छू से डरते हैं या शेर से डरते हैं, वो शेर आ जाएगा खा जाएगा, बिच्छू ने मुझे काट लेना है, फला आदमी नुकसान पहुंचा देगा, वो मुझे मार देगा, जिंदा आ जाएगा मर जाऊंगा, ये खौफ है ना सारा, तो ये भी खौफ है, तो अल्लाह से खौफ, लेकिन ये दुनिया का खौफ है, और ये किसका खौफ है, अल्लाह का खौफ है, सुभान अल्लाह, अल्लाह का नाम आ गया ना वत्तकुल्लाह, तो इसका टेस्ट बदल गया, इस खौफ का जो है टेस्ट बदल गया, शेर सामने आ गया तो पेशाब निकल गया, अल्लाह अकबर, दुश्मन आ गया बंदूक ले गया, बस वहीं आदमी का टैं हो गया, इसी वो खत्म, थर थर कांपने लगा, बस मरा 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 गया, अब क्या होता है ना, सुभान अल्लाह। और जहां अल्लाह का खौफ आ गया आदमी मस्त हो जाता है, उसका मजा ही और है, वो अजीब खौफ है, अल्लाह का खौफ क्या आदमी को मस्त कर देता है। तभी तो अल्लाह पाक ने कहा कि मांगो, ये अच्छी चीज है, तो अल्लाह ने कहा ना मांगो, कभी ये नहीं कहा कभी शेर से डर मांगो, बिच्छू से डर मांगो, दुश्मनों से डर मांगो, यहां तो कहा है वत्तकुल्लाह, हुक्म फरमा रहे अल्लाह ताला। तो कितनी लजीज बेहतरीन मजेदार चीज है, उस इंसान से पूछो जिसको अल्लाह का खौफ हासिल हो जाता है, सुभानअल्लाह सुभानअल्लाह, क्या उसको जिंदगी के सारे मजे खत्म हो जाते हैं, सारे मजे खत्म हो जाते हैं जिंदगी के, जो कुछ भी है बस एक ही चीज में उसको मजा आने लगता है कि बस अल्लाह से मैं डरूं। क्यों, ये खौफ जो है ना भाई, इसका नाम क्या है असल में, ये खौफ क्या पैदा करता है, जैसे कहना बिच बुझे में सांप और शेर आ गया खा जाएगा, ऐसे होता ना, खौफ आ गया, सांप आएगा मुझे मार देगा, दुश्मन आ गया मुझे मार देगा, अल्लाह का खौफ क्या है, इस खौफ में इंसान की क्या साथ होता है, क्या इसमें क्या एहसास होता है इंसान का, क्या फीलिंग्स होती हैं, सुभान अल्लाह, अजीब फीलिंग है क्या, कि मेरा रब से नाराज तो नहीं है कहीं, हाय हाय सुभान अल्लाह बिहम्दिही सुभान, अजीब फिक्र है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम साथ में वालिक से निकला है, उस वक्त जिस वक्त بہت ہی زیادہ آپ آزمائش میں تھے, آپ نہیں بھی سنا احد کے قصبے میں, احد کا قصبہ تھا, افراد تفریح مشہور ہو گیا تھا کہ آپ انتقال فرما گئے, مشہور ہو گیا تھا, صحابہ سمجھنے لگے, بس صحابہ میں پاگل ہو گئے تھے, عجیب تھا وہ حادثہ جو ہوا وہ اسلام کے اندر. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے سبحان اللہ ایک ہی جملہ فرمایا, فکر لمبا تھا اور آپ کی زبان میں مبارک سے لفظ جو نکلا وہ یہ تھا کہ اللہ تعالیٰ مشکل تو بہت ہے, مصیبت تو کافی ہے, پریشانی بہت ہے, افراتفری ہو گئی, بالکل بے ہوش تھے آپ, بے ہوش بھی ہو گئے تھے, اتنا یہ خطرناک حادثہ تھا. لیکن ایک بات میں چاہتا ہوں, بس مجھے وہ چاہیے, وہ مجھے پتہ لگ جاتا صحیح ہے کہ تم مجھ سے ناراض تو نہیں, راضی تو ہے نا, ہائے لا محالہ الحمدللہ. یہ ایک ایسا جملہ ہے نا انسان کے لیے کہ میں آپ کو بتا نہیں سکتا اس کی کیفیت کیا ہوتی ہے. یہ میری زندگی میں گزرا ہے واقعہ, میں آپ کو بتاتا ہوں, میں تو اپنی زندگی سے تصور لیتا ہوں. ایک وقت مجھ پہ ایسے آیا کہ جو سخت ترین میری زندگی کا وقت تھا, اللہ نہ کرے وقت کسی کو آیا, کوئی نہ کوئی دیکھے کبھی, سخت ترین بدترین وقت تھا میری زندگی کا, جس کو میں تصور نہیں کر سکتا, آدمی کو سوچ بھی نہیں سکتا تھا. سبحان اللہ, میں آپ کو حقیقت بتا رہا ہوں یہ بات کہ ظاہر ہے وہ وقت ایسا خطرناک اور خطرناک وقت تھا میرے لیے کہ اس کے بعد موت آسان نظر آتی ہے آدمی کو, لیکن وقت بہت مشکل تھا, مصیبتوں کے پہاڑ تھے, برا حال تھا, افراد تفری تھی, کچھ بھی نہیں تھا, سمجھ خیال سب موقوف ہو چکے تھے, سوائے اندھیروں کو کچھ بھی نہیں تھا. سبحان اللہ, جو سب سے پہلے میرا اس مقام پہ فکرہ نکلا, اللہ اکبر, سبحان اللہ, وہ یہی تھا کہ اللہ تعالیٰ مصیبت تو بہت بڑی ہے لیکن تو تم اس سے ناراض نہیں نہ کہیں. آج بتا رہا ہوں ناراض کی بات بتا دی میں نے آپ, کیونکہ ایک مجلس ایسی ہے جس میں مجھے کہنی پڑی بات. خدا کی قسم کھا کے کہتا ہوں آپ کو, رب عزت قسم کھا کہتا ہوں کہ مصیبت جو میں بتا دیں آپ کو ابتدا, اسی لمحے مجھے ایسا لگا کہ جیسے کسی سکون کے سمندر میں چلا گیا ہوں, اور زندگی میں جتنے سکون اور راحت سے میں اس وقت سویا ہوں کہ اگر کوئی مجھے اٹھاتا نہیں تو میں چار راتیں اور چار دن بھی سو سکتا تھا. کتنا قریب بندہ اللہ کی آپ دیکھیں, مزہ تو وہ تجربے کی بات آدمی ہوتا ہے, کتابیں تو پڑھتے رہتے ہوں گے لیکن کتنا حق ہے اسلام, کتنی زبردست چیز ہے اللہ کا قرب, کس قدر انسان کس طرح ذلیل ہوتا پھرتا ہے انسان دنیا کے اندر, ٹھوکرے کھاتا پھرتا ہے, سہارے ڈھونڈتا پھرتا ہے, کاش کاش اپنے رب کو پہچان جائے, اپنے رب سے سہارا مانگے, حسبنا اللہ ونعم الوکیل, کوئی مشکل مشکل نہیں رہتی, کوئی پریشانی پریشانی نہیں رہتی, کوئی حالات نہیں رہتے انسان کے, جس سارے حالات دنیا کے جتنے بھی ہیں, مفلسی بھوک ننگ جو کچھ بھی آپ کو نظر آتا ہے, میں کہتا ہوں یہ تو ذرے کے برابر بھی نہیں ہے. انسان کو ایک چیز پیدا ہو جائے انسان کو کیا, واتقوا اللہ, یہ ایک ایسا رشتہ ہے اللہ کے ساتھ خوف کا. یہ عجیب ٹاپک آج میرے ذہن میں آیا ہے, الحمدللہ عجیب سے ٹاپک, آپ کی برکت سے کوئی نہ کوئی اللہ ذہن میں ڈال دیتا ہے بات, تو یہ اچانک جب میں آنے لگا تو اللہ نے پورا مضمون میرے ذہن میں ڈالا, الحمدللہ. اب یہ سوچیں, یہ اتنا بڑا رشتہ ہے اللہ اور بندے کے درمیان, اس سے بڑا کوئی رشتہ نہیں ہے. تبھی تو ہے تو اللہ مانگو مجھ سے, یہ خوف ڈر ہی نہیں ہے, اور چیز ہے اللہ تعالیٰ فرماتا ہے. یہ کیا رشتہ ہے کہ یہ محبت کے اتنا ٹینک ہو جاتا ہے آدمی اللہ کے ساتھ, اتنا قریب ہو جاتا ہے کہ اس کو فکر ایک بن جاتی ہے کہ میرا رب تو نہیں ناراض مجھ سے, جوتے پڑ رہے ہیں, بھوک سے مر رہے ہیں, حالات خراب ہیں, پریشان حال ہیں, بولا نبلو ورنا کم, اللہ تعالیٰ کہتا ہے ازمائش میں مصیبتیں مصیبتیں, شہوات کی مصیبتیں, جسم کی مصیبتیں, گھر کی مصیبت, ہم پڑا ہے ہر وقت لمحہ پڑ رہا ہے, لیکن اس کے ذہن میں ایک چیز گھومتا ہے کہ اللہ مجھ سے ناراض تو نہیں ہو رہا. سبحان اللہ, کیا بندگی ہو جاتی ہے انسان کے اندر, بتائیں کتنی بندگی آ جاتی ہے, اس کو فکر ایک ہوتا ہے. اب یہ دیکھیں کہ جب یہ احساس پیدا ہو گیا, اب اللہ نے کیوں کہا ہمیں کہ یہ چیز پیدا ہو گئی انسان میں کہ اللہ مجھ سے ناراض تو نہیں, مجھے بتائیں وہ گناہ کیسے کر سکتا ہے. سبحان اللہ, बड़े से बड़ा गुनाह आप छोड़ दें वो तो डस्ट के बराबर, एक सर्रे के बराबर भी, क्योंकि उसके दिल में खौफ ही होगा कि अल्लाह तआला ने मुझसे नाराज हो गया, या मैं ये काम कर लूंगा, अल्लाह तआला ने मुझसे नाराज हो गया, अल्लाह तआला मना तो नहीं किया ये काम। जिसकी जिंदगी इस एहतियात से गुजरती हो उसकी बताए उसकी जिंदगी क्या होगी इस इंसान की, और हमारी जिंदगी क्या है, पता है कितना फर्क है कि एक इंसान की जिंदगी में, एक ईमान वाले इंसान की जिंदगी के अंदर, और एक वो इंसान ईमान रखने के बाद हमारे तरह लट्टू ही है बस, पता ही कुछ नहीं। घर का इतना राजी का फिक्र होता है कि यार मैंने ये बात नहीं माना तो बीवी मुझे क्या कहेगी, अगर ये बात मैं लेके नहीं गया तो मेरा बच्चा मुझे क्या कहेगा, अगर मैंने इस रिश्तेदार को नहीं बुलाया तो वो मुझे क्या कहेगा, अगर इस दोस्त की मैंने बात नहीं मानी तो दोस्त क्या कहेगा। इस नाराजगी की वजह से बहुत से काम इंसान अपनी अपनी जिंदगी में बर्बाद करके चल पड़ते आगे, सही सही रात कुर्बानी देने तैयार हो जाता है कि मेरा दोस्त पत्नी क्या कहेगा, मेरा फलां क्या कहेगा, ये वो फलां क्या कहेगा, बीवी क्या कहेगी, उसके लिए इंसान कितनी कुर्बानी देता है। पलट के चले जाए अब इंसान का रिश्ता अल्लाह से बनता है तो क्या बन जाता है, मेरा रब मुझसे नाराज होगा तो मैं कैसे जाऊंगा उसके पास, सरीउल हिसाब, इसके इतनी जल्दी मैंने करीब होना है, उसके सामने खड़ा होना है, मैं कैसे जाऊं। एक वाकया याद आ रहा है आपको सुना दूं, सुना भी किसी अल्लाह के दरवेश से था, बहुत बड़ा है। एक बुजुर्ग थे, बुजुर्ग वही होते हैं, मेरे थोड़े बुजुर्ग, बुजुर्ग तो वही होते हैं जिनके अंदर ये चीज पैदा होती है, क्योंकि अल्लाह तो नाराज नहीं हो रहा मुझसे। देखें तो बुजुर्ग थे, इंतकाल हो गया उनको, तो अल्लाह ताला अपने दोस्तों के साथ तो फिर मुलाकात भी तो वैसे ही करते हैं ना, तो अल्लाह के अल्लाह ताला से क्या भाई तू आ गया, या अल्लाह ताला मैं तो आ गया, तो मेरे लिए क्या लाया, क्या लाया मेरे लिए उस दुनिया से, मैं ये लाया अल्लाह ताला, नमाजें निकालें, रोजे निकाले, हज निकाले, इबादत निकाले, मुजाहदे निकाले, कुरान निकाले, कहते हैं अल्लाह ताला मैं तेरी रज़ा के लिए लाया साहब, अल्लाह कहते ये क्या लाया मेरे लिए, ये तो मेरा हुक्म था करने का, अगर मैं तुझे नमाज का हुक्म देता तू करता, सुभान अल्लाह बोले, अल्लाह कहते भी आज से फजर ख़त्म, आएंगे मौलाना साहब ये ज्यादा और काम कर लेते हैं, थोड़ा घंटा हो सकता है, क्यों आजी साहब हाँ चलो शिक्र जिसका रोजे नहीं जाते, वो ईद का चांद नजर आ गया, चलो चलो जी चलो, दूसरे दिन चांद ईद का, वो ईद के चांद नजर आता थे होता है ना से। तो ये क्या कमाल है, तुम मुझे नवाजे दिखा रहे, सुन रहे हैं बहुत बड़ी चीज़ है, इस पर हम बड़े घमंड करते हैं बातों पर, लेकिन अल्लाह के बताता हूँ दरबार क्या चीज़ है। कहने लगे ये क्या ले आए तुम नमाज नहीं रोजे आज का, पीछे लाइन लगी सारों ने पकड़े ये चीजें, ओ ये तो मैंने हुक्म दिया था तुम करो ना लाता ना, फिर तुझे पता लगता वहीं जूते पड़ते तुझे, इसमें क्या कमाल है, तुझको फजर पड़ रहा है, इसमें क्या तीर तुझे मार दिया तहज्जुद पे तू खड़ा हो गया, तो कुरान कितनी तिलावतें कर रहा था, इसमें क्या कमाल है, ये इसलिए था मैंने शुगर कर तुझे मजा आता था तू पढ़ता था, ये इससे ज्यादा बात करूं अल्लाह ताला कहता है तारीफें होती नहीं तो इसलिए और पढ़ता था, आता वो तारीफें तो होती ना तेरी, असली तुम लोगों को यही है ना भाई, अरे जी पढ़ना पक्का नमाज ये देखो जी, बस तारीफ को इतनी सी कर दे बस सारी तहज्जुद का मजा आ जाएगा, तो जी रोजे रखे आपने अजी साहब रोजे रखे, खजूर निकाल लें ना अजी साहब मगरब अच्छा सबको अच्छा क्या करते आप, किस हमें क्यों दे रहे हो तुम्हारा रोजा है दूसरे क्यों खिला रहे हो, तो ये क्या चीजें सारी, तो ये सब बात हो गई तो घबरा गए बुजुर्ग, वो बुजुर्गी कहाँ गई, देख रहे हैं हवा में उड़ेगी ना बुजुर्गी एकदम सारी, लोग तुम कहते बहुत बड़ा शेख हो मशाख हो शुमार करते हैं उनको, तो वो हवा में उड़ा दी अल्लाह पाक ने सेकंड के अंदर, पता ही चला, कहते हाँ अलबत्ता एक मुझे बात तेरी याद है, सुभान अल्लाह बोले फिर बताता अल्लाह खाते हुए अपने बंदे से, कहते हाँ एक बात तो मुझे अलबत्ता तेरी याद आती है, और हमारा ये जो तूने सब कुछ दिखाया है ना, ये एक तरफ रख दे जो जो मैं बात तुझे बता रहा हूं असल बात वही है जो तुझे मैं बता रहा हूं, एक ही अमल तूने जिंदगी मेरे लिए किया है बस सुभान अल्लाह, सारे अमल तुझे मुझे दिखा रहे हैं मेरे नहीं है, मेरे लिए तूने पूरी जिंदगी में एक ही अमल किया, शायद तुझे याद भी ना हो अमल होते ना, कैसे ऐसे अमल हो जाते इंसान जब नेक बन जाते ना आदमी, اللہ کی رضا پہ چلتے ہیں نا تو پھر سے ایسے اعمال خود بخود ہوتے رہتے ہیں. اعلان کسی کہتا ہے ایک ہی عمل لایا تو میرے لیے جو لایا ہے, باقی تو اپنے اٹھائے نہ بناؤ, وہی عمل ہے, دیکھ اس کا کمال تجھے دکھاتا ہوں وہ کیا چیز ہے, وہی عمل ہے جو تجھے جنت میں لے کے جائے گا, ورنہ جنت کا کوئی حساب تیرے ساتھ نہیں تھا. کون سا عمل کیا ہوگا میں نے بھائی, کیا عمل ہوگا؟ کیا تجھے یاد ہے ایک واقعہ بزرگ سے پوچھا کہ تو ایک دفعہ بیٹھا تھا اور تو تصنیف لکھ رہا تھا اپنی, پرانے زمانے میں قلم سے لکھتا تھا سیاہی اور قلم کے ساتھ, فلاں فلاں بیٹھ کے تو ایک تصنیف لکھ رہا تھا اور تیری سیاہی تھی اور تیرے پاس قلم تھا, قلم تو نے بنایا, پھر تو نے اپنے سائے میں ڈبوایا اس کو, اور لکھنے کے لیے جب قلم تو نے کاغذ پہ لانے لگا تو ایک مکھی اڑتی آئی, اور ہوتا ہے اکثر آپ نے دیکھا ہوگا مکھی اڑتی رہتی ہے نا, آئی اس قلم پہ بیٹھ کے نا سیاہی کو چوسنے لگی. سبحان اللہ, کہتے جس وقت سیاہی کو چوسنی تھی تو نے وہیں اسٹاپ کر دیا سب کام, جنبش ختم کر دی اس خوف سے کہ یہ اللہ کی ایک مکھی آئی ہے پانی پی رہی ہے, ادھر ایسا نہ ہو کہ یہ اڑ جاؤ مجھے اللہ ناراض ہو مجھ سے. اس مکھی کو میرے خوف سے تو نے جو پانی پلایا سب کام ہی رکے, سانس روک لیا تھا تو نے, وقت رونے لگے ہو کہ اللہ تعالیٰ یہ تو میں نے کیا تھا لیکن میں سوچ بھی سکتا تھا اتنا قیمتی عمل ہے, کہتا اس میرا خوف تھا اور یہی میں نے کہا تھا وَاتَّقُوا اللَّهَ, قرآن نہیں پڑھا تھا تو نے, وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ, سبحان اللہ, قرآن میں نہیں پڑھتا تھا تو کہ تیرے رب نے تجھے کیا کہا تھا, وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ من دونہ ما جنتان, سبحان اللہ, کتنا زبردست. اللہ تعالیٰ کہتے ہیں میں نے قرآن تو بتایا کہ جو مجھ سے ڈرتے رہتے ہیں ہر وقت, جو مجھ سے ڈرتا ہے, استانی نے یہ ترجمہ کیا ہے اس کا کہ ہر وقت جو مجھ سے ڈرتا رہتا ہے, من خوف مقام رب بھیجا, ایک دفعہ وقت نہیں ہر وقت اس کے دل میں یہ خوف رہتا ہے, مجھ سے ڈرتا رہتا ہے کہ میں اللہ کے سامنے جانا ہے, اللہ کے سامنے جانا ہے, اس کا مقام یہ ہے. اللہ تعالیٰ کہتا ہے کتنا بڑا مقام ہے, بھلے میں خوف مقام ربی جنتان, سب کو ایک جنتیں دوں گا اس کو دو جنتیں دوں گا, اس مکھی نے تجھے دو جنتوں تک پہنچا دی ہے, تیرا خوف تھا اس کے اندر, بھلے میں خوف مقام ربی ہے دو جنتیں دوں گا, نام اور اس کے اندر کیا ہوگا, الحمدللہ اللہ تعالیٰ فرماتے ہیں کہ دو جنتوں کے اندر کیا تعریف فرما رہے ہیں اپنی جنت کی, اللہ تعالیٰ اس جنت کی تعریف فرما رہے ہیں کہ اس کے اندر ایک چیز ہوگی جو جنت ہوگی, باغات ہوں گے, اس کا حسن ایسا ہوگا, کسی شاعر سے پوچھنے اپنے محبوب کا حسن بیان کرتا ہے نا تو وہ سب سے پہلے اپنے محبوب کی زلفوں کو بیان کرتا ہے, آج کل تو وگل لگاتی ہیں نہیں بچارے تو اصل میں پہلے تو صحیح بال ہوتے تھے عورتوں کے بچاروں کو, تو اپنے محبوب کی جو تعریف کرتا ہے شاعر آدمی اس انداز سے آپ کو سمجھا رہا ہوں, تو سب سے پہلے وہ کیا کرے گا اپنے محبوب کو حسن بیان کرے گا تو کچھ نہیں دیکھے گا, ناک اس کی زلفوں کو دیکھے, کبھی کالی گھٹا بتائے گا اور کبھی کیا بکواس کرے گا, کبھی کیا بکواس کرے گا, پیشے اس میں جوں ہی پڑی ہوں زلفوں کے اندر, کنگھی نہ مارتی ہو کبھی ہیں, تو اس کو محبوب کو تو پتہ نہیں کیا کچھ نظر آئے گا. تو ادھر اللہ تعالیٰ دیکھ اس انسان کے لیے فرماتے ہیں کہ اپنی جنت کے ابھی حسن بیان فرما رہے ہیں کہ دو جنتیں تو ہوں گی لیکن جنتوں میں جو باغ ہوں گے میں تجھے بتاتا ہوں ان کی شاخیں ایسی پھیلی ہوں گی اتنی خوبصورت اور حسین شاخیں ہوں گی کہ سب دیکھتے رہ جائیں گے. تو وہ شاخیں جس کے بارے میں اللہ تعالیٰ بتا رہا ہے کہ کیا جنت میں ہوں گی, اور پھر اس نے فرمایا کہ اس میں چشمے ہوں گے, دو ایسے چشمے ہوں گے اس کے اندر, اللہ جانتا ہے وہ کیسے چشمے ہوں گے, اور پھر اس کے ساتھ بتایا کہ چشموں کے ساتھ اللہ تعالیٰ یہ خوف کرنے والوں کے اللہ تعالیٰ ہے کہ جو مجھ سے ڈر جائے اس کے یہ درجے اتنا پہنچ جاتا ہے, ایسی جنت میں اس کو پہنچا جاتا ہے, جنت میں اس میں جو پھل ہوں گے وہ کیا ہوں گے کہ ہر پھل جو ہوگا دو طریقے دو ہوں گے, اس میں دو مزے ہوں گے, دو ٹیسٹ ہوں گے ہر پھل کے اندر, سیب آپ کھا رہے ہیں دو سیب کے مزے آ رہے ہیں اس میں, ایک اور مزہ آ رہا ہے دوسرے کا مزہ آ رہا ہے, آم مل رہا ہے آپ کو تو ایک لنگڑے آم کا مزہ بھی آ رہا ہے اور چوسرا آم کا مزہ بھی آ رہا ہے. دیکھیے کیا رکھا ہے اس دنیا میں, ہم اللہ کو پانے کی کوشش کیوں نہیں کرتے, مجھے بتائیں آپ کن چکر میں پڑے ہیں ہم لوگ, खुदा की किस्म, कितनी जिंदगी वेस्ट होगी हमारी। पलक झपकती अल्लाह ताला ये हमें दे देगा, बुजुर्ग मेरे बाप, पलक झपकती ये चीज इंसान को मिल जाती है। लोग तो रो रहे होते हैं, कब्र में डालते हैं, वो हंस रहा होता है, क्या बकवास कर रहे हो, मैं तो जान सुभान, वो तो उसको वक्त नहीं मिलता, पीछे वालों को सोचे क्या हो रहा है क्या नहीं हो रहा। बल्कि आगे लोग आए होते हैं सारे बरज़ख के अंदर, जितने उसके होते हैं ना, माँ बाप बहन जो पास पहुंचे होते, दोस्त यार सब उससे मिलने आए होते हैं। फिर हालात पूछे उससे कि बता भी फला आदमी क्या कर रहा था, फला कैसे, छोड़ यार मुझे पहले मजे दे, सेब तो खाने दे, अंगूर तो खाने दे, क्या खास कर। अल्लाह कहता है वहां तख्त बिछे होंगे, बिस्तरे बिछे होंगे, उन बिस्तरों के ऊपर तकिए लगे होंगे, सुभान अल्लाह, ऐसे बैठेंगे। फिर क्या होगा, जिस जो शहवात हमें दिए, जिसके पीछे हम जन्नतों को छोड़ते हैं, तीन चीजें अल्लाह पाक ने ऐसे रुकावट दी ना इस जन्नत के लिए, हमारे रुकावट जो बनती हैं, तीन चीजें बहुत हैं इसमें, जर जमीन और क्या, एक और भी ऐसे जैसे बनते हैं, जर दौलत है, जमीन है और जन, ये तीन चीजें हैं, दौलत औरत और ये अपना जमीन, ये तीन झगड़े ऐसे हैं कि हमें इस जन्नत के ऊपर पूरा गिलाफ बन गया है। ये शहवात है, औरत की वजह से इस जन्नत को छोड़ रहा है इंसान, अंदाज़ा से लगा है, आंखों पे कंट्रोल नहीं कर रहा, अपनी ख्वाहिशात पे कंट्रोल नहीं कर रहा, और किसको कुर्बान कर रहा है, हमें दू नहीं हमारा जन्नत, कितनी बड़ी चीज को कुर्बान कर रहा, मुझे बताया फी मायना नद्दखतान, अल्लाह अंदाज़ लगा किसी चीजों को इंसान कुर्बान कर रहा है, फबीदर पिकमात सेबान, कितनी ना शुक्री कर रहे हैं हम लोग, मुझे बताएं आप, एक थोड़ी सी मजे चस्के के लिए कि ये औरत देख रहे हैं, फलां वो देख रहे हैं, ऐसे हो रहा है, बातें कर रहे हैं, औरत मर्दों से कर रही हैं, और जहां चंद दिनों के बात है मजा खत्म हो जाता है, लेकिन ये आप देखें कि किस चीज को कुर्बान किया हमने, कितना बड़ा दिया है। तो अल्लाह कहता है कि तू जिस चीज को कुर्बान करके तू जब डरा और तूने कुर्बान किया, तो तख्तों पर बैठे होंगे और जनाब अल्लाह तकिए लगे होंगे, शराबें चल रही होंगी, खाने उतर रहे होंगे, और फिर वहां कौन होगी, सुभान अल्लाह, हूरे होंगी, और फरमाया वो हूरे कैसी होंगी, याकूत मरजान, दो अलग किस्म के मोती हैं, याकूत मोतियों से तस्म, मैंने कहा ना अल्लाह अपने अपने उसकी हुसन की तारीफ बयान कर रहे हैं, कोई शायर क्या बयान करेगा जो अल्लाह बयान कर रहे हैं इस वक्त, तो सब वर्ण नहीं कर सकते इस याकूत और मरजान जैसी वो मोती होंगी औरतें, उसकी एक तारीफ अल्लाह ने अजीब की है कि वो नीची निगाह वाली होंगी, सारा हुसन ऐसे आंखें फाड़ फाड़ के मर्दों को देखती फिरती होंगी, हर मर्द का पता है आज औरत को, पेशे कहीं से देख लेती है, मर्दों में देख लेती है, नकाबों में देख लेती है, पूरे मोहल्ले का पता होता है, ये हो रहा फला आदमी ये कर रहा था, फला वो कर रहा था, सिफ्त बताई उनके हुस्न की, खास तौर पे इस फिक्र के अंदर अल्लाह ताला ने कि उनकी निगाहें ऐसी हसीन खूबसूरत निजी निगाह वाली हो रहे होंगी, याकूत मरजान जैसी होंगी, और किस ना किसी इंसान जिन किसी ने उसको छू क्या देखा तक नहीं होगा, उनकी शिकल किस चीज पे नाम दिया जा रहा है, वत्तकुल्ला माने मना खाफत, क्योंकि खौफ क्या है, खौफ की सबसे बड़ी पहचान ये है अल्हम्दुलिल्लाह कि अल्लाह मुझसे कहीं नाराज तो नहीं हो गया, ये अल्लाह नाराज तो नहीं हो जाएगा, मैंने ये काम कर दिया, जब इस सेंस में इंसान आ जाएगा अल्हम्दुलिल्लाह, तो मुझे बताएं इसके गुनाह कैसे हो सकते हैं, गुनाह खत्म हो जाएंगे, जड़ जाएंगे सारे, हर वक्त एहतियात की जिंदगी गुजारेगा, ये तो नहीं होगा ना, कभी सब काम भी चल रहे हैं, आरामकारी भी चल रही है, और जनाब घर भरे पड़े हैं बुरी चीज़ों के साथ, खराफात के साथ, ना बच्चों में नमाज, ना घरों में नमाज, ना खामिदों में नमाज, ना लेना ना देना, कोई पता कुछ नहीं, अल्लाह को बड़े डर दिया जैसी अल्लाह से, कोई कहते हैं कब्र का खौफ बड़ा डर लगता है, कहते हैं फलां का बड़ा डर लगता है, कितना बड़ा धोखा दे रहे इंसान अपने आप, डरने वाले तो और आदमी होते हैं, डरने वाले तो शानी और होती है, उनके घरों में कहा खराफात, उनके पास ऐसी चीजें कहा, उनके पास इस किस्म की यानी तसव्वुर भी नहीं कि कोई चीज, शक वाली भी चीज वो नहीं रख सकते कि जिससे अल्लाह नाराज हो जाए, मैं ये काम मुझसे होना चाहिए, इस जिंदगी को अख्तियार करना चाहिए, घर में हराम पड़ा है, और वो जो सूफी बनते फिर रहे हैं, हम तो बहुत बड़े सूफी हैं, हम तो नक्शबंदी हैं, हम तो जिक्र भी करते हैं, बच्चों की बर्बाद, खुद भी बर्बाद, जहां इस हराम हराम चीज पड़ी और फरिश्ते कैसे आएंगे, मुझे बताएं जी, हम तो दूसरे कमरे में बैठ जाते, आवाजें नहीं आती होंगी आप, अच्छा चलो आवाजें ना भी आए, तो जिस जगह पर वो काम हो रहा है जिसको अल्लाह ने हराम किया है, तो वहां फरिश्ते आएंगे, اللہ کی رحمتیں آئیں گی چاہے 10,000 تسبیح بیٹھ کے آپ کریں، چکروں کو بدل لیں، جسموں کو بدل لیں. اللہ کہتا ہے مجھے یہ نہیں چاہیے، مجھے تو ایسا خوف چاہیے تیرے میں کہ تو ایک ایک چیز پہ تیرا احتیاط اتنا ہو جائے کہ اس پہ کتنی بڑی تجھے زندگی کی قربانی دینی پڑے. تب پتہ چلتا ہے کہ ذکر کرنے والا آدمی ہے. صحیح ہے دوستو غلط؟ کتنا بڑا کام اپنے آپ سے، یہ نہ شکوں سے ملے گا، نہ تسبیحوں سے ملے گا، نہ داڑھیوں سے ملے گا، نہ اماموں سے ملے گا. یہ دیکھ ظاہر آپ نے رکھ لیا، اصل چیز تو کیا ہے کہ اللہ وہ جس بزرگ نے سوال کیا تھا، جو بنڈل پیش کیا ان کا، ایک ہی چیز تیرے پاس ہے دوست، تو خوف پیدا کر چکا تھا. جب انسان میں خوف پیدا ہو جاتا مکھی جنت میں پہنچا رہی، اور ایسی جنت میں جو جس کے بارے میں کہا دو جنتوں میں ایک مکھی پہنچا سکتی ہے، اس سے بھی انسان کا تعلق اللہ کی نسبت سے ایسا ہو جاتا ہے ایک مچھر مکھی سے بھی، الحمدللہ کہ وہ اس کو جنت میں پہنچا سکتی ہے. کیا حالات کیا ہوتے ہیں اس انسان کے، مجھے بتائیں وہ کیا بن جاتا ہے. تو یہ ڈھکوس لے، یہ فضول باتیں چھوڑ دینی چاہیے، اس قسم کی حرکتیں اپنی زندگی کے صحیح آئینے مطالعے، ہم لوگ صحیح آئینے مطالعے تب جا کے زندگی بنتی ہے. ضائع کرنے تو ضائع کرتا رہا تھا، ایمان کو ضائع کر رہا، ہم اپنے ایمان کو ضائع کر رہے ہیں. اتنی بڑی قیمتی چیز اللہ نے دی، ہم نے کچھ نہیں کمایا ایمان سے، فراڈی کمایا، ظاہری کمایا، زیادہ زیادہ ظاہری کمایا، اس سے زیادہ ہم نے کچھ نہیں کمایا. وہ چیز نہیں کمائی ہم نے جس سے اللہ پاک راضی ہوں گے. تو یہ بہت بڑی چیز ہے. تو خوف، یہ خوف ہے، اس کو قبر کا خوف ہوگا، گھر اس کا پاک صاف ہوگا، وجود پاک صاف ہوگا، بچوں پہ محنت ہوگی. آپ محنت کریں، کل کو جو ہوتا ہے دیکھی جائے، پھر اس میں آدمی کا اختیار تو نہیں ہے نا، کیونکہ یہ دنیا ہے. بولے نبل ون نہ اللہ نے کہہ دیا انا جالنا مال اردا، کیا مجھے آیت یاد آ رہی ہے، اس میں حافظ تو نہیں ہے. انا جالنا مال اردا زینت اللہ، میں نے اس دنیا کو جو میں نے بنائی، یہ چاند کس نے بنائے، اللہ نے، سورج کس نے بنایا. یا پھر ایک عجیب بات کہی اللہ پاک کہ دنیا کو میں نے بنایا، میں نے بنایا، اور کیسے بنایا، زینت، اس کو میں نے سجایا ہے. کس چیز سے؟ شہوات سے سجایا ہے. یہ شہوات بھی اللہ نے پیدا کی ہے، ایک طرف مرد کو پیدا کر دیا، ایک طرف عورت کو پیدا کر دیا، اور دونوں میں کرنٹ دوڑا دی. اس کو اس کی خواہش ہے، اس کی خواہش ہے، خواہشات اللہ نے پیدا کر دی، اور اتنا زبردست کہ جیسے مرد عورت کو دیکھتا ہے تو جیسے یہ دو بلب میں دو تار ہوتے ہیں نا، جب یہ تار ایک دوسرے کو دیکھتے ہیں تو یہ روشنی آ جاتی ہے ٹیوب کے اندر، الیکٹرک ہی معاملہ ہے نا. اسی طرح اللہ نے ایک کرنٹ رکھا ہے عورت اور مرد کے اندر، حتیٰ کہ یہاں تک بھی کہا ہے کہ انسان اکیلا ان عورتوں کے ساتھ بھی اکیلا نہ رہے کہ جو اس کے ساتھ محرم بھی ہیں، مطلب جسے غیر محرم ہے، بھائی اس سے بھی شک ہے کہ ایسا نہ ہو کہ بھائی شیطان اس کو بھلا دے. اتنا خطرناک یہ رشتہ اللہ نے رکھا ہے. وہ لگتا ہے میں نے بنایا، کیوں بولا نبل ونہ کو، یہ بنایا میں نے اس لیے ہے کہ میں نے اس میں تو آزمائش ڈالنی تھی آپ، یہ تو آزمائش تھی کہ بہت بڑی دنیا کی سجاوٹ جو ساری میں نے کی وہ اسی لیے، وہ ٹیسٹ کرنا چاہتا تھا تمہیں کہ دیکھیں میں کون کیسے بچتا ہے. اگلا کوئی یہ فکر مجھے اگر بتایا نا آیت میں بتاؤں گا، کیا یاد ہے کسی کو؟ نہیں یاد. یہ نہیں، یہ دوسری آیت. تو اس میں انا جاننا مالا اردا زینت اللہ، ہاں سلام اللہ، اس میں کیا نقطہ ہے دیکھیں گے، اتنا زبردست ہے کہ آزمائش رکھی آئس عملا، یہ کیا مطلب ہے؟ عجیب بات کرتے ہیں تفسیر کرنے والے بھی اس پر، کہ یہ جو اللہ نے شہوت کی بات کی ہے کہ شہوت بھی رکھی اللہ پاک نے، اور شہوت سے آزمائی میں گئی، تو شہوت کو کنٹرول کرنے کی آئس میں عملہ کے اندر بتائی یہ بات، کہ وہ کیا، کہ وہ جو میں اعمال تمہیں دوں گا جس کے تحت تم عمل کرو گے، وہ احکامات جو ہیں تمہیں شہوت سے بچائیں گے. سبحان اللہ، دیکھا ترجمہ، یہ ہے عملہ کی بات جو اللہ نے کی، کہ اعمال سمجھ کیا احسن عملہ، اچھے اعمال کیا ہیں، کہ یہ احکامات جو میں نے اتارے ہیں اپنی طرف سے، جو ان احکامات پہ چلے گا تو شہوت اس کو کچھ نہیں کر سکے گی. سبحان اللہ، شہوت دب جائیں گے اور وہ کامیاب ہو جائے گا. سہارا لو میرے احکامات کا، میں نے کہا حرام اس کے پاس مت جانا بالکل بھی، بچو گے. تو تو احکامات کا نازل کرنا میرا اس مقصد کے لیے تاکہ تم اپنی چیز میں کامیاب ہو جاؤ اور شہوات کو کنٹرول کر لو. جیتا ہو الحمدللہ. بندے کو چاہیے کہ دیکھے بھائی اس میں اللہ نے کیا حکم دیا ہے, مجھے کرنا ہے نہیں کر سکتا, سوال ہی پیدا نہیں ہوتا. پورے وجود سے لے کے نیچے تک. میرے حضرت نے بڑا مختصر کی بات فرمائی رحم اللہ, اللہ ان کے درجات بلند فرمائے. بڑی ایک نصیحت فرمائی تھی بڑی خوبصورت کہ تصوف کو دو رنگ رکھ دیا حضرت نے میرے سامنے. فرمایا دیکھنا فاروق کے ساتھ اپنی سیرت اور صورت دونوں نبی اکرم سے مطابق بنائے. سبحان اللہ, پورا آ گیا اس کے اندر. آپ یہ دیکھ لیں سیرت اور صورت. سیرت میں کیا ہے؟ پوری چیز, معاملات, معاشرات, عبادات, اخلاقیات, لینا دینا, بیوی بچے, سارا کس میں آ گیا؟ انسان کی سیرت میں آ گیا. اور صورت پورا ظاہر آ گیا انسان کا. آپ نے کہ جس نے یہ دو چیزیں اپنی اندر بنا لی وہ تصوف کے قریب آ گیا, بالکل قریب آ گیا تصوف. ہم صورت تو بنا لیں اور سیرت نہ ہو ہماری تو پھر تو فیل ہو گیا. اگر سیرت بنا لیں صورت نہ بنا تب بھی آدمی فیل ہو گیا. یہ دونوں کا کمبینیشن بتایا حضرت نے. بات سمجھ آ گئی نا بھائی؟ تو پہلے ہم کہاں سے چلے تھے؟ ہماری زندگی کا مقصد کیا ہے سمجھ گئے تھے؟ وہ کیا ہے؟ خوف. اس لیے کہ ہم کامیاب ہو جائیں. اب خوف کو جو ہے حاصل ہم نے کیسے کرنا ہے؟ کیسے آئے ہماری زندگی کے اندر خوف؟ پتہ تو چلے گیا کہ بھائی خوف سب سے مین چیز ہے ہمارے لیے, تبھی ہم کامیاب ہوں گے. خوف آئے کہاں سے؟ اللہ تعالیٰ نے بتا دیا یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا. سبحان اللہ, بولے مضمون تو ختم ہو گیا سارا. کہ ایمان والو کامیاب تم کب ہو گئے؟ جب یہ خوف میں نے بتا دیا پوری جڑ کے ساتھ, یہ تمہارے اندر آ گیا. وہ کون سا خوف ہے؟ کہ اللہ کی ناراض تو نہیں ہے مجھ سے. ہر وقت ڈھڑکا لے کہ اللہ کی ناراض کے ہر وقت فکر انسان جم جائے. وہ کہاں سے آئے گا؟ کسی جگہ سے نہیں آئے گا. اللہ تعالیٰ کہتا ہے اس کے لیے کوئی جگہ نہیں, تم حاصل کرو کونوا صادقین. یہ وہاں سے ملے گا جہاں سے صحابہ نے لیا تھا. جب کسی شیخ سے آپ کا تعلق بھی اسی طرح ہو جائے گا, اسی انداز کا جیسے صحابہ اور نبی کریم کا تعلق تھا آپس میں, تو بالکل جب یہی چلتا رہے گا قیامت تک. یاد رکھیں جب یہ تعلق پیدا ہو گیا آپ کا کسی اللہ والے کے ساتھ, اس رنگ کا تعلق ہونا چاہیے جیسے صحابہ کا تھا. اس میں کیا چیز تھی؟ اطاعت تھی, محبت تھی, جستجو تھی. جو سرکار زبان مبارک سے بات نکل جاتی تھی اس کے بعد وہ صحابہ اس کی زندگی بن جاتی تھی. اس نے کبھی اس معیار کو نہیں, مشکل ہے آسان ہے فلاں, یہ رشتہ ہے جس نے اپنے پیر کے ساتھ یہ رشتہ جوڑا اطاعت والے سے صحابہ کرام کا رشتہ تھا. الحمدللہ قرآن گارنٹی دیتا ہے اس کے اندر خوف آئے گا. وہ خوف آئے گا کہ ہر وقت اس کو یہ خوف ہوگا کہ اللہ مجھ سے ناراض تو نہیں. لیکن افسوس تو یہ ہے کہ آج چلیں ختم تو نہیں ہوا, پیلی مرید تو چل ہی رہی ہے, شیخ بھی چل رہے ہیں, چلو خانقاہ بھی کہیں بنی ہوئی ہیں, بن بھی رہی ہیں, لیکن یہ چیز ہے کسی میں پانے والی؟ کیا ہمارا مقصد یہ بنتا ہے جب ہم کسی شیخ کے پاس جاتے ہیں؟ کیا شیخ ہمیں یہ مقصد بتاتا ہے؟ یہاں تک تو نہیں نا صرف آپ بیعت ہو جائیں, کسی تعلق جوڑ لیں, یہ مقصد نہیں حقیقت. اس کا مقصد کیا ہے؟ مقصد ہمیں حاصل کرنا ہے, اور وہ ہے کیا؟ خوف خدا ہے جس نے اللہ کی رضا کو پالے. سمجھ آ گئے آپ؟ اس کے لیے شیخ سے تعلق کون سا ہونا چاہیے؟ تعلق وہ ہونا چاہیے اطاعت کا, رائٹ اور لیفٹ والا نہیں. شیخ بتا رہا رائٹ, آپ چل رہے ہیں لیفٹ. سبحان اللہ. وہ کہہ رہے صبح آپ کریں جی شام, وہ کہہ رہے ہزار تسبیح کریں جی 500 تسبیح, وہ کہیں صبح ذکر میں آئیں گے شام کو آئیں گے, یہ نہیں چلتا. عبداللہ بن مسعود کی بڑی پیاری مثال ہے. سرکار ہم مسجد نبی میں کہہ رہے ہیں بیٹھ جاؤ, وہ گھر سے نکل رہے ہیں گلی کے اندر وہیں بیٹھ گئے. مسجد ختم بھی وہیں بیٹھے. نبی بھی ہمارا گزر ہوا, کہتے عبداللہ تم یہاں کیا کر رہے ہو؟ کہتے آپ نے تو بٹھایا. کہتے میں نے کب بٹھایا؟ کہ آپ نے بلایا نہیں تھا وہاں کہ بیٹھ جاؤ, تو میں تو گھر سے نکل میں بیٹھ گیا. سبحان اللہ. کہتے اچھا تو بیٹھ تو گیا, ابھی اٹھ کے چلا کیوں نہیں؟ کہتے یہ بات میں نے سنی تھی, آپ نے کہا چلو تو میں چلتا. اللہ اکبر. اب اگر وہ تشریف نہ دو گھنٹوں کیا دنوں بیٹھے رہتے ہو؟ کیوں؟ کہ مجھے بٹھایا گیا میں تو اٹھ نہیں سکتا یہاں سے. تو جب تک انسان یہ اللہ تعالیٰ نے قوم پیدا کی تھی قیامت تک کے لوگوں کو تیار کرنے کے لیے, हमारी बदबख्ती क्या है? कुरान ऐसा तो नहीं पढ़ते थे जैसे वो लोग, जैसे हम कुरान पढ़ते हैं, तो उनकी जिंदगी में पूरा अमल आता था, हम तो रट्टा मारते हैं। यानी कोई वो चीज हमारे में नहीं है जो सहाबा कराम ने हमें करके दिखाई है, जिससे उनकी जिंदगी बदली है। चीजें सारी मौजूद है हमारे पास, उनसे अच्छी मौजूद है। ऐसे प्यारे कुरान वहां नहीं थे उस वक्त, ऐसी खूबसूरत मस्जिदें वहां नहीं थी, ऐसे खूबसूरत मतलब तरीके वहां नहीं थे। आप ये देखें, उससे कहीं ज्यादा चीजें बनी हुई इस वक्त हमारे पास, और आसाइश में भी इंतहा है। जिक्र वो भी करते थे, कब कि उनके छप्पों से पानी टपक रहा होता था, गीला होता था, नीचे कीचड़ होती थी, सख्त सर्दी होती थी, और उनकी पेशानी जो थी सिजदे के साथ गारे से लथपथ होती थी। वो भी ऐसे करते थे। हमें तो ये मिली है अल्हम्दुलिल्लाह, थोड़ा इतनी सी बारिश भी हो जाए तो हम उस पर हजारों नखरे करते, घर से नहीं निकलते, बारिश हो रही है जी, सर्दी बड़ी है जी, हवा बड़ी है जी, पानी बड़ा हुआ है। वजह है कि चीजें सारी आ रही हैं हमारे पास, कुरान भी आ रहा है, मस्जिदें भी आ रही हैं, एवरीथिंग आ रही है वहीं से, लेकिन अमल वो हमारी जिंदगी में वो नहीं आ रहा जैसे उनका अमल था। तो है पीजी मुर्दी चल रही है, मशाइख मौजूद है, मशाइख नायब रसूल होते हैं, मशाइख नायब रसूल है, वही काम कर रहे हैं जो सरकार करते थे, जिससे उलमा कराम है, उलमा कराम सारे नायब रसूल है, वही काम कर रहे हैं, वही तबलीग कर रहे हैं, वही पैगाम पहुंचा रहे हैं दुनिया को। यही उनका मनसब है, हर आलिम का ये मनसब है, हर शेख का ये मनसब है, तो पैगाम पहुंचाए, बातों का जिंदा करे। यही तो लेके कल इसका जवाब देना होगा उसको। आज तुम कहते हैं हमारे 1 लाख मुरीद हैं, वो कहते हैं हमारे 2 लाख मुरीद हैं, हमारे फलां, उतना पता उस वे चलना चाहिए तो हिसाब होएगा कि तूने मुरीद के साथ काम क्या किया। हाँ मुरीद बेईमान हो वो अलग, शेख को तो बेईमान नहीं होना चाहिए ना, वो तो अपनी मेहनत करे या नहीं, वो तो जोर लगाए ना अपना, जहां तक लगा सकता है, जो लंज एबिलिटी कैपेसिटी दी उसका तो काम, उसको तो नींदें जो है कम करनी चाहिए, उसका तो ज्यादा वक्त पब्लिक में होना चाहिए। मुझे याद है एक दफा मैं हज पर गया, हजी हज टिकाई जा रहा था मैं, क्योंकि हजरत आते थे ना वहां, जब दूसरे हज पर गया तो हज ने पीछे मुड़ कर देखा, कहते फारूक साहब मैं जी कि यहाँ क्या कर रहे हो, सुभानअल्लाह, नहीं हाजी कहते मैं तुम्हें हज के लिए बिठाया था, वापिस जाओ, जो काम तुम्हें दिया वो काम करो, सुभानअल्लाह। ये होती तरबियत, वो तेरा हज से क्या काम, तुझे तो काम दिया है मैंने, वहां जाकर तू लोगों को जिक्र सीखा, जिक्र बता, तू मेरे पीछे हज कर रहा है, मुझे कहता उठ जाओ चलो वहां जाकर काम करो, तुम्हें काम बताया। खैर मैंने जवाब तो बहुत प्यारा दिया ना, फिर खामोश हो गया, मैं हज करने कौन है, मैं तो आपकी जियारत करने आया हूं। अब यहां तो कोई जवाब नहीं था, तो मोहब्बत वाली बात थी, थोड़ा खामोश हो गया। तो बात तो यही कि शेख, शेख का मिजाज तो ये होता है काम। नबी करीम को ये बात पसंद है कि बुजुर्गान दीन कहते हैं कि कोई इमाम बाकी मस्जिद थी नबी बैठे मराकबे करे, वो ये पसंद है कि जाए मेरा काम करे, सुभान अल्लाह। हजरत मुजद्दद सानी ने एक हज भी नहीं किया, उमरा तो बहुत बड़ी बात है, हजरत मुजद्दद सानी ने हज भी नहीं किया, उमरा भी नहीं किया। कई मशाइख में आपको दिखा सकते, जिंदगी नहीं जा सके। मनसब जो है अल्लाह अल्लाह के रसूल को जो चीज पसंद है सबसे ज्यादा, ये कि दीन फैले, दीन को फैलाओ, मेहनत करो। बाकी तो आप डरना डरना किससे तो अल्लाह जानता है, लेकिन दीन को तो फैलाना है, हमने ये नहीं फैलाना। हालात कितनी संगीन हो जाएं, उससे संगीन नहीं होगी जो नबी हम जात बार को दिखाए गए, मिसाल दे गए आप कि भाई ये जो मेरे साथ हालात गुजरे हैं, आएंगे हालात बड़े संगीन, लेकिन ऐसे फिर भी नहीं आएंगे तुम्हारे नबी के जमाने में आएंगे सब। जितने खराट लोग उस वक्त पैदा हुए थे, अबू जहल पार्टी जैसे, अबू लहब जैसे, जो आंखों से नूर नबूवत को देख रहे हैं लेकिन उनके दिमाग खुलते ही नहीं है, आंखें खुलते नहीं, चांद को 2 टुकड़े होते देख रहे हैं, कंकरियों को बोलता देख रहे हैं, रख्तों को आता देख रहे हैं, रास्तों को दूर से सलाम पढ़ते देख रहे हैं, लेकिन वो ऐसे कौम पैदा की थी अल्लाह ने कि उनके जहन उनके उतरते ही नहीं थे, दिल में मानते हैं, लेकिन ऐसे मुतकब्बिर हासिद चलन करने वाली कौम पैदा की अल्लाह ने, तो इससे बड़ी कौम और कहां सकती, मुझे बताया। तो फिर क्या हुआ, काम बंद हो गया? नहीं, अल्लाह के नबी ने कहीं काम बंद नहीं किया, ना तवा ताइफ पे बंद किया, ना बदर पे बंद किया, ना अहद पे बंद किया, ना अहज़ाब पे बंद किया, ना खंदक बंद किया, सुभान अल्लाह। लोगों के पेट पे 1 पत्थर होता था तो आपके पेट पे 2 पत्थर होते थे, काम बंद होते नहीं नजर आया दीन। तो ना हम खुद काम करते हैं ना दूसरों को काम करने देते हैं। उठो अल्लाह के दीन को फैलाओ, दीन दीन ऐसी सुकून की चीज है, अमन शांति मोहब्बत कि सब दुश्मनी खत्म हो जाएंगी, किसी नेशन से कोई दुश्मनी नहीं रहती, कभी नहीं रहती। इस्लाम की खुशबू ऐसी है कि पूरी दावा देता है कि आप जिस मुल्क में जाके रहे, जिस नेशन में जाके रहे, जिस कौम में जाके रहे, अगर आप मुसलमान बन के रहे तो सब आपसे मोहब्बत करेंगे, नफरत कोई नहीं, गारंटीड है। अब जाके वहां बेईमानी करें, उल्टे टैक्स खाएं, झूठे फान फिर करें, और जो बेईमानी के ऐसे ऐसे तरीके ईजाद कर लें कि ये कौम भी हैरान हो जाएगी, ये कौम उतरी कहां से, ये कैसे मुसलमान है, कि कोई फ्रॉड और करने का तरीका, पैसे खींचने का तरीका ना, कौंसिल भी हैरान है कि यार हमें देने पड़ते हैं, हमें पता है झूठ बोल रहे हैं, हमें देने पड़ते हैं पैसे, बीवी खींच रही है, बच्चे भी खींच रहे हैं, औलाद भी खींच रही है, चल रहे हैं मुफ्त, यानी जबकि कानून यहां है कि जो मुल्क का कानून होता है वो बिल्कुल शरीयत का कानून होता है जो इस्लाम से ना टकराए। मुझे बताएं ये इस्लाम ऐसे फैलता है, कितना सख्त जवाब देना बोला था, वली मन खाफ मकाम रब्बी जन्नतान, दो जन्नतें मिलेंगी इंशाल्लाह, बहुत जल्द मिलेंगी अपनी जिंदगी, अगर हम, मैं भी और आप भी, मैं भी आपके साथ, हम ये खौफ पैदा कर लें कि अल्लाह हमसे नाराज ना हो जाए, अल्लाह राजी रहे, सुबहानअल्लाह, ना फिर किसी चीज के भी अंदर हमारी कानूनी टूटेगा, जब कानून टूटेगा दुश्मन आएंगे हमें, आप इनकी इकोनॉमिक जो बढ़ाएंगे, माशियात को बढ़ाएंगे, तरक्की देंगे कौम को, तो लाइक करेंगे आप, लाइक क्या करेंगे, तो कलमे पढ़ेंगे अल्हम्दुलिल्लाह, ये तो भटकी कौम है, अल्लाह ताला कहते पता ही कुछ नहीं बेचारा, जब इनको सुकून नजर आएगा कि ये तो बड़े पुरसकून लोग हैं भाई, मस्जिद से निकलते हैं तो चेहरों पर तमानत होती है, रात भर इबादत करते हैं और इतनी नेक की बात करते हैं, इतना अच्छा काम करते हैं लोग, कभी ऑफिस से गायब नहीं होते, और इनकी मुंह चलते रहते हैं, दिल हिलते रहते हैं, करते क्या ये कौम है, इनके पास जाके बैठो तो सुकून मिलता है इनके चेहरों को देख के, ऐसे चेहरे होते हैं ईमान वालों को देख के हमें सुकून मिलता है, तो आखिर कह देंगे यार हमें बताओ सी तुम हो क्या, हमें वही बात हमें बताओ, हम तो रात भर सोते ही नहीं है, जब तक इतना बड़ा एक दो गिलास ना पी लें, वो भी नींद नहीं आती, वो तो नशा होता है। तो वजह यह है कि माने भाई इस्लाम तो ऐसी चीज है कि वो तो शांति लेकर आता है, अमन लेकर आता है, सुकून लेकर आता है, मोहब्बतें लेकर आता है, वो कब किसी को बुरा करता है, ना किसी गुर्जों को गिराता है, ना किसी की इबादत गाहों खत्म करता है, ना किसी से नफरत करता है, अल्लाह से दुआ करता है अल्लाह ताला तेरा दीन फैले, सही कह रहा हूं गलत कह रहा हूं, तो हमने क्या किया, कुछ भी, दुश्मनी है दुश्मनी है दुश्मनी है दुश्मनी, दुश्मनी तो बनना है जब बदमाशी करेंगे, तो एक कुछ अमल कर रहा है, दूसरा कुछ कम रहा है, किसी की तीन दाढ़ी है, किसी की तीन दाढ़ी है, किसी सब कहते हैं, वो एक फिक्रा जो अल्लाह के नबी ने बता दिया सुन के भाई ये हद है एक दाढ़ी की, तो फिर दाढ़ी में फर्क क्यों है, उसे किसी ने पूछा, सुभान अल्लाह। आप ये भी कहते हैं कि चारों इमाम मुत्तफिक है इस बात पर कि एक मुश्त दाढ़ी होनी चाहिए, चारों इमाम, चलो नमाज में फर्क आ रहा है, किसी और चीज में फर्क आ रहा है, मुख्तलिफ चीजें, लेकिन ये दाढ़ियों में फर्क कहां से आ गया, ये तो खास पता चलता है कि सारी ख्वाहिशात का मजहब बनानी है इन लोगों ने, हर चीज इख्तलाफ है बहुत सी चीजों में, इमामों के इख्तलाफ ठीक है, लेकिन ये तो बास चीजों तो ऐसी इसमें किसी इमाम का इख्तलाफ भी नहीं है, सब कहते हैं वाजिब है और जरूरी है, एक मुश्त रखना है दाढ़ी, आप नहीं काट सकते, तो फिर ये कैसे, अब ये क्या चीज है, ये तो नफ्स और शैतान है जिसने लोगों के दिलों को जो मुतफक्कर कर देते हैं कि भाई क्या होता है, किसको क्या करते हैं, किसको झगड़े हैं, इतना बड़ा इख्तलाफ कैसे क्यों है जाहिर पर लोगों की, तो सब चीजें हमें सही करनी चाहिए, दोस्त नहीं करनी चाहिए, ये सब नफ्स है, और फिर इससे फिर उम्मीदें रखनी और लोगों से तारीफें करवानी, बड़ा नेक आदमी है जी, बड़ा शरीफ आदमी है जी, बड़ी नमाजें पढ़ता है, इतकाफ में बैठता है, फलां करता है, उस वक्त तो आदमी शर्म से पानी पानी हो जाए, मुझ जैसा तो बेवकूफ इंसान कोई नहीं है जो दीन को खिलौना बनाया जिसने, मैं काम करता हूं, क्या काम करती हूं, मेरे लोग क्यों तारीफ कर रहे हैं, अल्लाह माफ करे, तो बस टॉपिक ये था कि वत्तकुल्लाह, अल्लाह ताला खौफ पैदा करो, और खौफ पैदा करने के लिए किसी अल्लाह वाले के पास जाओ, लेकिन सिर्फ मुंह दिखाने के लिए नहीं, जुमेरात के लिए नहीं, जिक्र के लिए नहीं, इस वजह से जाओ कि जिस लिए अल्लाह ने हुक्म दिया है उससे जाके तकवा हासिल करो, चाहे जूती उठाने पड़े, चाहे उसके पीछे पड़ना पड़े, चाहे उसकी डांट खानी पड़े, जो कुछ भी करे, लेकिन अल्लाह ने रास्ता ये बताया है उसको नहीं छोड़ना, हमने जा कुछ भी हो जाए जब तक कि हमें अल्लाह का वो खौफ नसीब ना हो जाए, सुभान अल्लाह हम कहने लगे कि हमारी जबानें कहने लगे कि लगे नाराज तो नहीं मुझसे, अल्लाह पाक मुझे भी तौफीक दे। आप